नमस्कार, कार्यक्रम बदलिन्दो नेपालमा तपाईंलाई स्वागत छ। म सुफल काफले समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासित कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आइतबार अर्थात आजको कार्यक्रममा हामी समसामयिक राजनीतिक विषयवस्तुमाथि छलफल गर्छौं। सरकारले संविधान संशोधन सम्बन्धी विधेयक संसदमा दर्ता गरेपछि त्यसको तीव्र विरोध भएको छ। संशोधनका क्रममा 5 नम्बर प्रदेशका पहाड़ी जिल्लालाई प्रदेश नम्बर 4 गाभिएपछि रूपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा, रूकुम, प्युठानमा स्थानीय बासिन्दा विरोध प्रदर्शनमा उत्रिएका छन्। नेकपा एमाले सहितका विपक्षी दल मात्र होइन, संशोधन प्रस्ताव दर्ता गर्ने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरू पनि यो संशोधन प्रस्तावको विरोधमा छन्। सरकारले आन्दोलनरत मधेस केन्द्रित दलका माग पूरा गर्नका लागि यो संशोधन प्रस्ताव दर्ता गरे पनि मधेस केन्द्रित दलले पनि यो संविधान संशोधन प्रस्तावप्रति चित्त बुझाएका छैनन्। उनीहरूले संशोधन प्रस्तावलाई परिमार्जन गर्न माग गर्दै आएका छन्। यस्तै कैलाली र कञ्चनपुरमा पनि थारू समुदायले संशोधनको विरोधमा आन्दोलन थालेका छन्। यो संशोधन प्रस्तावले दलहरूबीचको ध्रुवीकरण अझै बढ़ाएको छ भने दलभित्रै पनि विवाद सिर्जना गरेको छ। त्यसैले आजको कार्यक्रममा हामी संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएपछि उत्पन्न विवाद र समाधानको उपायका बारेमा कुराकानी गर्दैछौ। कुराकानीमा यति बेला मसित हुनुहुन्छ नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी, उहाँ गुल्मी क्षेत्र नम्बर 2 सांसद हुनुहुन्छ। उहाँको पार्टीले संविधान संशोधनको समर्थन गरेको छ यो प्रस्तावको, तर नेता भण्डारी भने संशोधन विधेयकको विरोधमा हुनुहुन्छ। नमस्ते, स्वागत छ तपाईँलाई उज्यालोमा।
हजुर, धन्यवाद।
सन्चै हुनुहुन्छ?
ठिक छ।
केमा व्यस्त?
के हुने नि, यस्तो सदन जाने आउने, जिल्ला जिल्लामा एकदम ठूला आन्दोलनहरू भइरहेका छन्, त्यसले के गर्दै हुनुहुन्छ, के छ, कसो छ? र अहिले चाहिँ नि देशमा जुन संविधान बनाएर देशलाई एउटा विकासको गतिमा लैजाउँला, अगाडि बढाउँला भन्ने अवस्थामा फेरि नारा जुलुस हुन थालिरहेका छन्। वास्तविक रूपले अन्यलमै छौ।
किन आयो यो अन्यलको स्थिति?
हाम्रो देशले एउटा संविधानको परिकल्पना गर्यो, नयाँ संविधान बनाऊ, पुरानो संविधानले, पुरानो संरचनाले देश अगाडि जान सकेन भन्यो, जसका निम्ति 16-17 हजार मानिसको रगत पनि भयो। र हामीले संविधान सभाबाट संविधान बनाउने भन्यौं, पहिलो संविधानले संविधान बनाउन सकेन,
पहिलो संविधान सभाले बनाउन सकेन,
सभाले सकेन। त्यसपछि हामीले के सोच्यौं भने यो देश काठमाडौँ केन्द्रित शासन व्यवस्थाको कारणले बिग्रियो, त्यसकारण यसलाई संघीयतामा लैजाउँ भन्ने एउटा दृष्टिकोण आयो। त्यही दृष्टिकोणलाई हामीले मान्यौं। दोस्रो, यो देश राजाले बिगार्यो, एउटा व्यक्ति एउटा परिवारको कारणले गर्दा बिग्रियो, यसलाई पनि फालिदिउँ भन्न हामीले फाल्यौं। त्यसो चाहिँ नि यही धर्मले बिगार्यो हामीलाई, यही एक भाषा, एक धर्म, एक चाहिँ नि पहिचानका बिगार्यो, त्यसकारण यसलाई फाल्यौं भन्यो, त्यसलाई पनि संविधानबाट फाल्यौं। फेरि होइन, सबै जाति समुदायहरूको प्रतिनिधित्व हुनुपर्छ, समावेशी हुनुपर्छ, हामीले त्यसलाई पनि मान्यौं। तर यी सबै कुराहरू मान्दा मान्दै र हामीले के भन्यौँ भने यो मैले गरेको हुँ, संघीयता मधेसले हामीले गर्दा ल्याएको भन्यौँ, वामपन्थीहरूले राजा हामीले गर्दा फाल्यौँ हाम्रो जोडो भन्यौँ, जनजातिहरूले समावेशी समानुपाति हामीले ल्याएका हो भन्यौँ, लोकतन्त्र हामीले ल्याएको भन्न कंग्रेसले भन्यौँ, यी समस्त रूपमा हामीले विभिन्न कुराहरू दावी गर्दै गयौँ। तर यसलाई लागू गर्ने बेलामा सबै बनायौँ, तर लागू गरेर कार्यान्वयनको क्षेत्रमा जाँदा कसैले पनि अभिभावकको लिन चाहेन, गैर जिम्मेवार जस्तो देखियो। त्यसको कारणले गर्दा संविधान सबै कुरा पूर्ण गरेर कार्यान्वयन गर्दा 90% जनताहरूले, जनप्रतिनिधिले संविधान बनाउँदा कार्यान्वयन गर्ने बेलामा हामीले खुट्टा कमायौं, हामी सही, हामी बेइमान जस्ता देखिन थाल्यौं, त्यसकारणले यो अवस्था आएको।
भने कार्यान्वयनकै चरणमा लैजाने भनेर चाहिँ सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ नि त, होइन र?
कार्यान्वयनको निम्ति संविधान संशोधन सरकारले गर्नपर्ने कुरा 90% प्रतिनिधिले संविधान बनाएर दियो सरकारलाई वा नेतृत्वलाई, अब उसले के गर्ने भने संविधान कार्यान्वयन गर्ने 91-92 पुर्याउने हो। कंग्रेस एमाले र माओवादीले संविधान बनायो, ऊ तीनवटा पार्टी मिलेर लैजान पर्ने, तराई वा अरू असन्तुष्टहरूलाई तान्नेमा, जोसित मिलाएर संविधान हामीले बनायौं उसैलाई छोडेर हिँड्ने, एमालेलाई छोडेर हिँडिसकेपछि त्यो संविधान कार्यान्वयनको डिजाइन होइन, संविधान कार्यान्वयन नगर्ने षड्यन्त्र हो।
अब प्रतिशतको कुरा गर्नुभयो 90% भनेर, तर पनि 90%ले दस्तखत गरेको भए पनि संविधान जारी हुनुभन्दा पहिलेदेखि एउटा पक्ष एउटा शक्ति चाहिँ नि त्यसको विरोधमा थियो। हाम्रा माग पनि सीमित हाम्रा कुराहरू छन्, ती कुराहरूलाई पनि समेटेर मात्रै संविधान जारी गर नत्र मान्दैनौ भनेर होइन उसले पहिल्यैदेखि विरोध गरिरहेको थियो। संविधान जारी भइसकेपछि पनि विरोध गर्यो र अहिले पनि त्यो पक्ष विरोधमै छ, यद्यपि उसको विरोधको स्वरूप फेरिएको छ भने त्यो शक्तिलाई चाहिँ मूलधारमा ल्याउन अथवा संविधानमा 90 अघि तपाईँले भने जस्तै 90-95 पुर्याउनको लागि त उसका केही सीमित मागहरू त संशोधन मार्फत समेट दिए पनि हुन्छ नि होइन र
उनले भनेका कुराहरूलाई हामीले नसमेट्ने नगर्ने भन्ने कुरा पनि होइन होइन, जसका निम्ति हामी संविधान बनाइसकेपछि हामीले दुईवटा जनसंख्या र भूगोलको आधारमा प्रतिनिधित्व गराउने कुरा र समावेशी समानुपातिक भएन भन्ने कुरा, दुईटा कुरा हामीले संशोधन गर्यौं, यति छिटो गर्यौं कि जसलाई समेट्नको निम्ति
यो भनेको केपी ओली नेतृत्वको सरकारकै पालामा
हामीले चाहिँ नि यसलाई समेट्यौं। तर यो एउटा यस्तो शक्ति छ जुन शक्तिले समाधान होइन खोजेको, अस्थिरता खोजेको होइन, त्यही शक्तिले अहिले प्ले गर्यो, खेलिरहेछ। त्यसका निम्ति सँगै पार्टीहरूसँगै उभियो भने त्यसलाई हामीले त हामीले भन्ने 91-92 पुर्याउँदै जान्छौँ, सँगै नबस्छौँ। संविधान कार्यान्वयन जस्तो जटिल कुरा बनाउन भन्दा लागू गर्ने कठिन कुरामा हामी पार्टीहरू नै फुटेर हामीले आफ्ना आफ्ना अन्तर्मन गऱ्यौँ भने त्यसले त समस्या क्रिएट हुने भयो। त्यसै कारणले हामी सबै कुरा त सबै सन्तुष्टि त कोही पनि हुँदैन। अमेरिका जस्तो देशले संविधान बनाउँदा जम्मा 52% थियो, त्यसले अहिले पनि काम गरिरहेछ लागू गर्नलाई। इन्डिया जस्तो देशमा अहिले पनि संविधान नमानेका प्रदेशहरू छन्, सेपरेट मुभमेन्टका निम्ति चलाइरहेका छन्, जसले 65%ले संविधान बनाएको थियो। त्यस कारणले हाम्रो चाहिँ नि संविधान बनाउन अडान लिन राम्रो गर्यो। अब पछि अब सत्ताका निम्ति एकअर्कोमा वैमनस्यता हुँदाखेरि बीचमा दो बाटोमा आएर उभिनु पऱ्यो।
अब यो दो बाटोबाट मूल बाटोतिर कसरी लाग्ने त?
अब दो बाटोबाट मूल बाटोमा लैजाँदा हामीसँग केही कुराहरू छन्। कि त सरकारले संविधान हामीलाई बनाउन दियो, बनाएर संसदले दियो भने त्यसलाई लागू गर्नका निम्ति अगाडि बढ्न पर्यो, स्थानीय चुनाव गराउनु पर्यो। जति हुन्छ एउटा चुनाव गराएर जानु पर्यो, नभाउने ठाउँमा फेरि जनताले सधैँ अस्ति दुई चारवटा मान्छेहरूका निम्ति त समाजले मान्छेले त पर्खिँदैन, एउटा स्टार्ट गर्नु पर्यो। दोस्रो, यदि संघीयता समावेशी धर्मनिरपेक्षता यिनीहरूलाई कसैले अभिभावक त नलिने सड़कमा दो बाटोमा फालिदिने भने यिनको बारेमा जनसङ्ग्रह गरिदिनु पर्यो। यो समय अनुकूल छ कि छैन, यसले राम्रो काम गर्न सकिसक्दैन, अहिले जनताको चाहनाको अनुसार छ कि छैन भनेर जन्मसङ्ग्रह गर्नु पर्यो, कि मान्न पर्यो चुनावमा आउन पर्यो, कि जन्मसङ्ग्रह गरिदिनु पर्यो, जसले गर्दा नेपाललाई सधैँ अस्थिरता बनाउँछ भने, आपसमा द्वन्द्व बढाउँछ भने, त्यस्ता चिजहरू हामीले पालेर किन बस्ने भन्ने कुरातिर जानु पर्यो। योभन्दा मलाई लाग्छ विकल्प छ जस्तो लाग्छ।
जनमत संग्रहको कुरा निकालिहाल्नु भयो, धेरै भने नागरिकहरूको तर्फबाट पनि बेला बेलामा आवाज उठ्ने गरेको छ र जनमत संग्रह भन्ने पक्ष पनि छ, तर त्यो सानो संख्यामा हुँदाखेरि भइसकेको छैन। तपाईँको विचारमा कुन कुन विषयमा हामीले जनमत संग्रह गर्न सक्छौ?
अब अहिले हामीसँग संघीयताको बारेमा
भनेको संघीयतामा जानी नजानी भन्ने विषयमा,
अब संघीयतामा जानी त हामी संविधानमा व्यस्त गर्यौं, तर संघीयता हामीले लागू गर्न सक्दैनौं। संघीयता भनेको पहाड र तराई मिल्नै हुँदैन भन्ने होइन, संघीयता भनेको त जनताको अधिकार हो नि। काठमाडौँ केन्द्रित शासन व्यवस्थाले जनतालाई अधिकार दिएन भनेर हामीले गाविसमा समेत 22 अधिकार दिएर पठायौं, गाविसमा समेत हामीले त्यत्रो अधिकार दिए,
गाउँपालिका
समेत। अब जनतालाई अधिकार दिने कुरा कुनै बीचका व्यक्तिहरूलाई बीचका दलालहरूलाई मिल्दैन र लागू हुन दिँदैनन् भने यो किन चाहियो कि त कसैले हामीले ल्याकम यो लागू गरौँ भन्यो जस्तै तपाईँले मधेसवादी दलले सुरुमा संविधान बनाउने बेलामा यी संघीयता विरोधी हुन् यिनले संघीयता मान्दैनन् भनेर सारा विरोध गरे हामी संघीयता ल्यायौँ फेरि उनीहरूले विरोध गर्छ रेखाङ्कन गर्यो फेरि पहाडसित तराई मिलाउने हुँदैन भन्छ होइन आफ्नो क्षेत्रको होइन कञ्चनपुरको कुरा धनुषाका मान्छेले माग्छ सिराको कुराहरूले व्यक्तिले झापाका कुराहरू माग्छ जनताको प्रतिनिधि जनताको चाहना हो के हो भनेर मान्दैन भने यसमा कुनै राष्ट्र विखण्डनको गन्ध देखिन्छ भने यस्ता कुरा राखेर किन बस्ने भन्ने मात्रै कुरा
भनेपछि संघीयतामा जानी नजानी पनि एउटा विषय हुन सक्छ भन्ने तपाईँको कुरा हो अरू विषय के हुन सक्छ
अब अरू विषय जनताले समय अनुकूल धर्मको बारेमा कुरा उठिरहेको छ धर्मलाई जस्तै भन्नुहोस् मानिसहरूले धेरै कुरा सहे पहिला यी सबै कुरा मान्छेले आफूले मानेका थिए राजाले पनि आफू खुरुक्कै गएका हुन् होइन कुनै कुरा नगरिकन राजा गए धर्म पनि धर्म जाँदा धार्मिक हिन्दूहरूले पनि खुरुक्क एक दुईवटा जुलुस निकाल्ने बाहेक केही पनि गरेनन् समावेशी समानुपातिक पनि ठिकै छ गरौँ भनेर भने संघीयता पनि भने ती सबै कुरा किन भनेको भने हाम्रो देश छ देश रहन्छ समय अनुसार यो परिवर्तन गराउनलाई त आवश्यकता अनुसार अहिले किन संविधान कार्यान्वयन गर्ने बेलामा एकचोटि अहिले किन बिगार्ने भन्ने मान्छेले सोच गर्यो अहिले आएर त कसैले पनि अभिभावक त नलिने गरिसकेपछि त जुन समय अनुसार जुन जुन कुरामा आवश्यकता पर्छ त्यस्ता कुरालाई गर्दै गर्दै हुन्छ किनभने अब निर्णायकहरू जनताहरू हुन् जनतालाई बन्धक बनाएर बन्धक कोठाबाट हरेक ठाउँमा तिर हाल्नुपर्ने कुरा गर्नु हुँदैन
यसको लागि पार्टीहरू तयार हुन्छन् त
समयले सबैलाई तयार गर्दै जान्छ यत्रो 15-16 हजार मान्छे मरे राजा जान्छ भन्ने थिएन धर्म जान्छ भन्ने थिएन हाम्रो भाषा वेशभूषा जान्छ भन्ने थिएन गयो नि सबै गयो नि अब फेरि आउँछ कि जस्तो हुन्छ त्यस कारण समयको आवश्यकता र त्यति बेलाको नेतृत्वको मा धेरै कुराहरू भर पर्छ
नेतृत्वले अब कतातिर लैजाने भन्ने कुरा
भर पर्छ
हुन्छ म तपाईँसँग फेरि एकछिनमा आउँछु अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको छ सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव र यसमा उत्पन्न विवाद र यसको समाधानका उपायबारे अहिले हामीले कुराकानी गरिरहेका छौं कुराकानीमा हामीसित हुनुहुन्छ नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी उहाँ गुल्मी क्षेत्र नम्बर 2 का सांसद पनि हुनुहुन्छ उहाँसँगको कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिँदो नेपालमा फेरि स्वागत छ यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभरि प्रसारण भइरहेको छ सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ तर त्यसमा विपक्षी नेकपा एमाले सहितका दल र मधेसी मोर्चाले नै आपत्ति जनाएका छन् संशोधनका क्रममा 5 नम्बर प्रदेशका पहाड़ी जिल्लालाई प्रदेश नम्बर 4 मा गाभिएपछि रूपन्देही पाल्पा अर्घाखाँची गुल्मी रोल्पा रूकुम प्युठान त्यस्तै गरी कैलाली कञ्चनपुरमा स्थानीय बासिन्दा विरोध प्रदर्शनमा उत्रिएका छन् जसले गर्दा संविधान संशोधनमा फेरि जटिलता देखिएको छ यो जटिलता किन आयो र यसको समाधान अब के हुन सक्छ भन्ने बारेमा हामी अहिलेको कार्यक्रममा कुराकानी गरिरहेका छौं कुराकानीमा हामीसित हुनुहुन्छ नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी उहाँ गुल्मी क्षेत्र नम्बर 2 को सांसद पनि हुनुहुन्छ उहाँको पार्टीले संविधान संशोधनको समर्थन गरेको छ तर नेता भण्डारी भने यो अहिले संसदमा दर्ता भएको संशोधन विधेयकको विरोधमा हुनुहुन्छ स्वागत छ तपाईँलाई उज्यालोमा फेरि पनि
हजुर धन्यवाद
मैले पटक पटक भने तपाईँ अहिले आएको संशोधनको विरोधमा भनेर किन यो स्थिति किन आयो
अहिले हामीलाई 2-3 वटा कुरा नेपाली जनताले बुझ्नुपर्ने दिन आए त तपाईँले पटक्कैबाट भन्नु कि कंग्रेस चाहिँ यसको समर्थनमा छ वा विरोधमा हुनुहुन्छ भनेर पनि भन्नु। कंग्रेसमा यसको बारेमा संसदीय दलमा पनि मिटिङ भएको छैन, सेन्ट्रल कमिटीले पनि यसको बारेमा निर्णय गरेको छ,
तर पार्टीको नेतृत्व र सरकारमा रहेका पार्टीका
नेताहरूले यसलाई चाहिँ मन्त्रीहरूले गरेका छन्। उहाँहरूले देशको हितको निम्ति गर्नुभएको कि कसैको दबावमा गर्नुभएको कि लोभमा गर्नुभएको यो पनि नेपाली कंग्रेसको सेन्ट्रल कमिटीमा वा संसदीय दलमा यसको पनि छलफल होला। हामीले सोध्नै पर्ने चार पाँचवटा कुराहरू नेपाली जनताका सामान्य एउटा खडा भयो। एक, हामीले संविधान बनाउने समयदेखि अगाडिदेखि एउटा विचार आयो कि पहाड र तराई मिल्नु नै हुँदैन। यसको बारेमा कारणले गर्दा संघीयताको कार्यान्वयनको समस्या आयो कि साँच्चै कार्यान्वयन संविधानसँग पहाड र तराई मिल्न हुँदैन, यसको बारेमा अब हामीले छलफल गर्ने दिन आयो भन्ने लाग्छ पहिलो कुरा। दोस्रो कुरा, हामीले 90% हामीले संविधान बनायौं, यही व्यवस्थापिका संसदले संविधान सभाले गर्यो र यो रूपान्तरित भएर व्यवस्थापिका संसद भयो, यसैले गरायो, हिजो संविधान बनायो। यो व्यवस्थापिका संसदले सरकारलाई जिम्मा दिइसकेपछि सरकारले 91-92 पुर्याउनु पर्यो, यो छलफलको विषय हो कि होइन, र सँगै हिँडेका पार्टीहरू एक संविधान कार्यान्वयनको बेलामा दुबाटोमा उभिने हो कि के गर्ने, यो दुईटा कुरा। त्यसो कुरा हरेक कुराको निर्णय गर्ने थलो व्यवस्थापिका संसद हो, यसलाई पङ्गु गराउने, यसका निर्णयहरू अरू एमएससीहरूमा हुने, यसले के असर गर्छ भोलि देशको निम्ति, के हाम्रा नेताहरू छैनन् जसले अमेरिका बन्नुभन्दा 8 वर्ष अगाडि हाम्रो देश बन्यो, यत्रो सिंहदरबार राणाहरूले बनाइदिएका छन् जहाँ मन्त्री छन्, विभिन्न पहिचान छ, प्रधानमन्त्री पहिचान पाएको छ, मन्त्री पाएको छ, सचिवहरू छन्, यस्तो इन्फ्रास्ट्रक्चर हुँदाखेरि यसको निर्णय अन्त किन हुन्छ, किन आउँछ नेपालका सञ्चार माध्यममा? दोस्रो कुरा, यो कुरा पनि अब छलफल गर्ने बेला भयो कि हाम्रा नेताहरू सभ्रेन छैनन्, कि हाम्रा नेताहरू आफै चलाउन सक्दैनन्, कि यिनी सँगै उठेर सँगै उभिएर मेरो देशको आवश्यकता हो भन्न सक्दैनन्, के देशमा अब नेतृत्व विहीन छ वा नेतृत्व परिवर्तन गर्ने बेला भइसक्यो? यसको जवाब हामीले नेपाली जनतालाई दिनुहुन्छ। तेस्रो कुरा आयो, सीमाङ्कनको हेरफेर गर्नका निम्ति आवश्यकता हुन्छ र हामीले संविधानमा व्यवस्था गरेका छौँ, अरू सबैलाई सीमाङ्कनको आधारमा गर्ने 5 नम्बरलाई फुटाल्नु पर्ने कारण के हो? आयोग गठन गर्दैछौँ गरिरहेछौँ भने हामीले त्यसलाई मात्रै फुटाल्नु पर्ने के हो, कारण के हो? कि त्यो प्रदेशले नेपाललाई सबैभन्दा राजस्व दिएको कारणले हो कि नेपालमा भारतले नाकाबन्दी गर्दा इन्धन खाद्यान्न सबै त्यही प्रदेशले दिएर हो कि, वा त्यहाँका जनताहरू मिलेर प्रदेश त्यहाँका प्रतिनिधि 43 जना प्रतिनिधिले हस्ताक्षर गरेर त्यो प्रदेश बनाएको, त्यसको बदला लिन हो? यसको जवाब पनि अरूलाई दिनुपर्छ। अर्को कुरा हामीले बुझ्नै पर्ने, जो अहिले हाम्रो सामुन्ने उठेका सवालहरू छन् त्यो प्रदेश विवाद हुने, यो समाधान हो कि यो सुरुवात हो? समाधान गर्नका निम्ति उठेका हुन् भने छलफल गरौँ, यो सुरुवात हो भने किन पास गर्ने? यो समाधान हो, अब यिनी मुद्दाहरू अन्त पूर्वमा पश्चिममा उठ्दैनन् भने, अरू ठाउँमा उठ्दैनन् भने छलफल गरौँ, के परिमार्जित गर्नुपर्छ, बेटर बेस्ट बनाऊ गरौँ होइन, र जनता भाषाका निम्ति भोलि नेपालमा अरू चाहिँ भाषाहरू पनि राष्ट्रिय भाषा हुन् नेपाली बाहेक भन्ने तरिकाले गर्ने, नागरिकता चाहिँ नेपालीहरूलाई नै तराई मुल्कका मान्छेलाई नै अल्पमा पार्ने तरिकाले छलफल गर्ने हो भने अब नेपाल कहाँ रह्यो? हामी देश बचाउँछौँ भन्ने तरिकाले जानु पर्यो। हामी चौथो कुरो हामीले सुन्नै पर्ने र विचार गर्नुपर्ने कि तराईका जनताहरू धेरै फरक छन् र तराईका जनताहरूको जिम्मेवारी बढी छ, किनभने हाम्रो तराई भाग थोरै छ, जहाँ तराईवासीहरू बस्छन् त्यो दिनदिनै अकुपाई भइरहेको छ, डुबानमा परेको छ, तराईका जनताहरूलाई विभिन्न फर्जी मुद्दाहरू लगाइएको छ, ती जनताहरूलाई हामीले राजनीति आर्थिक सामाजिक अधिकार नभइकन, तिनीहरू बलिया नभइकन देश बलियो हुन सक्दैन, देशको सुरक्षा पनि हुन सक्दैन, त्यसकारण त्यसका निम्ति हामीले कुन तरिकालाई अपनायौँ भने पार उनीहरू सक्षम हुन सक्छन्, देशको सुरक्षा हुन सक्छ, पिलरहरू ढल्दैनन् भन्ने कुरा पनि हामीले जनतालाई दिनुपर्ने छ। यी कुराहरू अब हामीले नेपाली जनतालाई जवाब दिनुपर्छ। त्यसकारण मैले के भने एउटा अब समय आयो, यसका निम्ति हामी बहस गरौँ, नेताहरूले यसको जवाब दिउँ। ठिकै छ, हरेक कुराको समाधान खोज्नियो भने समाधानको बाटो लागौँ न। जहिले सुकै कहिले राजा फाल्न विकास गर्छु भनेको छ, कहिले के भनेको छ, कहिले के भनिदिएको छ, विभिन्न नयाँ मुद्दा लिएर आएको छ। 3.25 करोड पपुलेसन छ, 52-55 लाख युवाहरू विदेशमा छन्, देश खुम्चिँदै खुम्चिँदै गएको छ, अलिअलि भएको तराई पनि खुम्चिएको छ, डुबानमा परेको छ। केही काम गर्ने होइन, विकास निर्माणका क्रियाकलाप काम कारवाहीहरू सबै भ्रष्टाचारमा गएका छन्। आज बाटो बन्यो भोलि फुट्छ, बिग्रन्छ। भने यो अस्थिरतामा नेसनलाई अब किन राख्ने, कति कति व्यक्ति वा समूह वा खाइरहने भानोमा किन परिणत गर्ने, एवा बारेमा छलफल गरौँ है, सुरु भयो कि भन्न। मैले भनेको यो कुनै काङ्ग्रेस विरोधी कुरा पनि होइन, वा कसैको विरोध गरेका कुराहरू पनि हुन्छ, न पहाड़को न हिमालको, यो सबैको कुरा हो। त्यस कारण यसलाई छलफल गरौँ भन्ने मेरो
यसमा फेरि अहिले पछि आउँछु। अघि नि कुराकानीका क्रममा तपाईँले भन्नुभयो कि संविधान संशोधन चाहिँ कुनै अर्को पक्षले चाहेर भइरहेछ र दूतावासहरूमा चाहिँ त्यसका ड्राफ्टहरू बन्छन् भनेर भन्नुभयो तपाईँले भर्खरै। को प्रति लक्षित
भारतप्रति लक्षित वा दूतावासमा ड्राफ्ट बन्छन् भनिन, हाम्रो छलफल त सिंहदरबारमा हुनु पर्यो नि, हाम्रा नेताहरूसित हुनु पर्यो नि। यत्रा प्रधानमन्त्री राष्ट्रपति हामीले किन बनाएका, यसलाई तल खुवार किन राखेका यिनीहरू मन्त्रीहरूलाई? यदि दूतावासमा एउटा चाहिने सहसचिवले उपसचिवको कुरा सुन्नु पर्ने हो हामीले, वा दिल्लीका कुराहरू एउटा उपसचिव सह उपसचिवले वक्तव्य निकालेर नेपालले राम्रो गरेको छ भन्ने सुन्नु पर्ने भने यिनलाई किन चाहिँ यिनलाई किन राख्नु पर्छ? तलब खुवाएर गरिब जनतासित ट्याक्स उठाएर किन खुवाऊ नि? त्यहाँ तिमी सभरेन त भन, तिम्रो आफ्ना कुरा त राख, यति मात्रै हो। र मैले भनेका 5-6 कुराहरू जो छन् जसलाई मैले भोलि आज कि भोलि मेरो आर्टिकल पनि आउँदैछ, मैले नयाँ पत्रिकामा छु, सबैले पढौँ, यसलाई मनन गरौँ। आवश्यकता के होइन भने त्यो देशै यस्तै गराउने भने हामीले के राजनीति गरेको, हामीले जमानी दिएको, हाम्रा कपाल फुलेको के अर्थ भयो? अब चिन्तन गरौँ देशको निम्ति, एउटा फटक र मारौँ न अप्सु भन्ने मात्रै हो मेरो भनाइ।
स्पष्ट रूपमा बुझ्दाखेरि पत्र पत्रिकामा आइरहेका कुराहरू पनि भन्दाखेरि भारतीय दूतावास यो संशोधनको पक्षमा छ, उसले स्वागत गरेको छ।
भारतीय दूतावासलाई पनि वा भारत सरकारलाई पनि हामीले विनम्रतापूर्वक हामीले आग्रह
गर्छौँ,
हामीले आग्रह गर्न चाहन्छौँ। नेपाल उनीहरूको सबैभन्दा राम्रो मित्र हो, सामाजिक दृष्टिकोणले, धार्मिक दृष्टिकोणले, हरेक कुराहरूले हाम्रो जस्तो राम्रो सम्बन्ध अरूको बन्न सक्दैन भारत हो, एउटा सभरेन मुलुक पनि हो। शरद यादवजीले योभन्दा अगाडि पार्लियामेन्टमा भन्नुभएको छ, भारतको पार्लियामेन्टमा, हामी भारतीयहरू कसैको गुलाम हुँदा नेपालले हामीलाई शरण दिएको छ, त्यो देशको सभरेन्टीमाथि प्रश्न नउठाऊ, दुःख नदेऊ नेपाललाई पनि
भन्नुभएको
थियो। होइन, मणिशङ्कर यहरूले भनेका छन् नेपाललाई किन दुःख दिन्छौ, यत्रो छिमेकी देश, जनताले नपताएका व्यक्तिहरूलाई दिल्लीमा बोलाएर त्यति राम्रो देशलाई किस्तीमा हाल्ला चाइनालाई किन बुझाउँछौ भन्ने प्रश्न पनि त्यहाँ उठेका छन्। भरे हाम्रो पार्लियामेन्टमा यसको छलफल हुन सकेन, विडम्बना। नेपालको तलबकार नेपाली भनेर नेपालको संविधान सभामा वा व्यवस्थापिका संसदमा यसको बारेमा छलफल हुन सकेन, नेपालको बारेमा आफ्नै देशमा बरु। त्यसकारण हामीले भारतसित हामीले के भनेको भने बढी नखेल्दैऊ, हामीले यस्तो राम्रो संविधान बनाएका छौँ जुन संविधान अहिले भारतले अमेरिकाले चाहेर पनि बनाउन सक्दैन, अझै हिंसा हुन्छ उनीहरूको वा विखण्डन हुन्छ। यत्रो धेरै प्रतिनिधि बनाएर बनाएको छ भने कोही तिब्रा नजिकका छन् भने तिनलाई यो गर्दै जाऊ भन्ने नै पो हो र। नेपाललाई अप्ठ्यारै पार्ने, नाकाबन्दी गर्ने काम गर्नु हुँदैन, किनभने यति राम्रो छिमेकी जो पाउन सकिँदैन कोही भन्ने हाम्रो आग्रह हो।
अनि अर्को कुरा, अघि निकै कुरामा 5 नम्बर प्रदेश किन टुक्राइयो भनेर भन्दै हुनुहुन्छ तपाईँ, अब त्यो प्रदेश चाहिँ अहिले कागजी रूपमा मात्रै बनेको छ होइन, त्यसको कुनै पनि संरचना छैन, कागजी रूपमा सीमाङ्कन छ, अब एक अर्का बीचको भावनात्मक सम्बन्ध गाँसिन त त्यो त फर्म हुनु पर्थ्यो नि, त्यो नै छैन। तर बन्दै नबनेको प्रदेश, कागजी रूपमा बनेको प्रदेश मात्रै टुक्राउँदाखेरि किन आपत्ति हो तपाईँहरूको?
होइन, कुनै पनि ठाउँमा के हुन्छ भन्नुहुन्छ भने कता कता सेन्टिमेन्ट मेरो आफ्नो भन्ने सेन्टिमेन्ट जाग्छ नि मान्छेलाई, आफ्नो भन्ने मेरो देश मेरो क्षेत्र मेरो गाउँ भन्ने हुन्छ, एउटा पहिचान बनिसकेको हुन्छ। अरू सबैलाई हामीले पूर्वमा सबै नेताहरू एकजुट हुने, त्यहाँ कसैले आँखा नलाउन सक्ने, सुदूरपूर्व पश्चिममा कसैले आँखा लगाउन नसक्ने, जुन प्रदेश आफैमा सबैभन्दा राम्रो छ, जुन फुटाल नहुन्नथ्यो, लुम्बिनी गण्डकी धौलागिरी पहिले पनि फुटाल नहुन्नथ्यो, एकातिर गौतम बुद्ध एकातिर मुक्तिनाथ हिन्दू र बुद्धिस्टहरूको अत्यन्त ठुलो सङ्गम स्थल, त्यहाँको संस्कृति त्यहाँको धार्मिकता फरक छ, त्यहाँको सदाशयता फरक छ, पहिले पनि यसलाई फुटाल नहुन्नथ्यो, त्यहाँका नेताहरूले खुट्टा टेक्न सकेन। तर अहिले बल्ल बल्ल बनिरहेकोलाई जहाँ रूपन्देही भनेको गुल्मी अर्खाँची पाल्पा, नवलपरासी कपिल वस्तु भनेका उनीहरूको आफ्नो ठाउँ हो, रोल्पा रोल्पा र प्युठानका जनताहरूले लाई एउटा सहजता हुन्छ, त्यहाँका जनताहरूलाई एउटा सहजता हुन्छ। सङ्घीयता भनेको त पहुँच र सहजता पनि त हो नि, जनताका निम्ति नजिक पनि खोजिरह हुन्छ नि। आफूहरूलाई जो शक्तिशाली छन् उनीहरूलाई आफूले भने चाहिँ हुने, अरूलाई चाहिने कालो अक्षरमा त्यसरी टुटाले भन्दै जनता त्यहाँका जनताको सहमति छैन, जनप्रतिनिधिको सहमति छैन। त्यस कारणले हामीले भनेको के हो भने झापा र इलाम कहाँ बस्ती भन्ने कुरा त त्यहाँका जनताले निर्णय गर्न पाउनु पर्यो नि। धनुषा महोत्तरीका जनताले के गर्ने, सिन्धुली पर्साकाले के गर्ने, रौतहरूले भन्ने कुरा त त्यहाँका जनता प्रतिनिधिले गर्न पर्न पाउनु पर्यो नि। हाम्रो क्षेत्रमा अहिले जो विवाद भएको छ, रूपन्देही नवलप्रसासी कपिल वस्तु गुल्मी अर्खाजी पाल्पा प्युठान रोल्पा जहाँ जनताहरूले विद्रोह गरिरहेका छन् ठूलो रूपमा, अहिलेसम्म कति दिन भयो बन्दै छन्, त्यहाँका जनताहरूले निर्णय गर्न पाउनु पर्यो। अब जनतालाई कुनै निर्णय नगर्ने, तपाईँले कला सन्तुष्ट गराउन जनता सडकमा, जनप्रतिनिधि सडकमा, पार्टीको नाममा जबरजस्ती पहाड तराई मिला हुन्न भन्ने कुरा त राम्रो भएन नि। त्यस कारणले यो कुरा हामीले गर्यौँ।
छुट्टिँदा चाहिँ के हुन्छ त, तराई छुट्टै प्रदेश दिँदाखेरि, पहाड छुट्टै प्रदेश दिँदाखेरि?
मैले यो रोग मैले तपाईँलाई सुरुमै भनेको छु, यो समाधानकै शुरूआत हो। जो पहाड र तराई मिल्नै हुँदैन भन्ने जो छ, आखिर धनुषा त्यो जनकपुर अञ्चलमा पनि त पहाडीहरू बसेका थिए, जनआन्दोलनको नाममा सबै पहाडीहरूलाई धपाइयो नि बाहिरबाट मान्छे ल्याएर,
63-64 आन्दोलन
मान्छे रुँदै रुँदै सबै फर्के, सबै सम्पत्ति तहस नहुन्छ। भोलि अहिले नेपालीलाई आश्रय भयो कि यो चाहिँ यो बनाउन होइन, यो विखण्डनको निम्ति हो, नेसन विखण्डनका निम्ति हो, यो गर्नु हुँदैन भन्ने भयो धारणा जन्म। त्यसको जवाब दिन पर्नु नेताले, गरौँ जवाब दिउन्, यसको जिम्मेवारी यसले लिने कि नलिने? भोलि देशमा केही भयो विखण्डन भयो, हिजो तपाईँ यत्रो पहाडीहरू लखेटी, त्यति बेला सरकारले सोध्यो केही गर्यो, त्यसलाई केही राहत दियो, त्यसको बारेमा कहिले कुरा उठायो, बजेटमा आयो आएन नि। त्यस कारणले हामीले मिलेर बसेकोलाई विखण्डन गर्नै पर्ने कारण के त, त्यहाँका जनताले माए कि, राष्ट्रलाई घाटा लाग्यो कि, धनुषका मान्छेले 5 नम्बरको कुरा गरिदिनु भन्ने वा झापाको मान्छेले उहाँको कुरा गरिदिने, कञ्चनपुरको कञ्चनपुरकाले झापाको गर्ने, यो कुरै तुकै भएन, यो त षड्यन्त्र भयो, नेसन विखण्डनको निम्ति सुरुवात जस्तो लाग्यो। त्यस कारण हामीले यो कुरा बोलेकौँ।
अब सँगै बस्दाखेरि चाहिँ के फाइदा हुन्छ त, अहिले त अलिकति कुरा त आइसक्यो होइन, हिमाल पहाड तराई मिलेको प्रदेश भयो भने के फाइदा हुन्छ त?
हिमाल प्राकृतिक स्रोत र साधनसित जनतालाई जोडाउन सकिन्छ, जस्तै पर्सा र सप्तरीको प्रदेश बनायो भने पहाडै छैन, प्राकृतिक रिसोर्सेस छैन, त्यसै तराई खुम्चिएको छ, त्यसै डुबान छ, तराईका जनताले के खानेछ?
तर मधेसी नेताहरूले भन्नुभएको थियो कि यो चाहिँ सुक्खा प्रदेश भयो भनेर,
उहाँहरू त जनतापट्टि नेता भन्ने र जनताका अत्यन्त बेइमान व्यक्तिहरू हो उहाँहरू, उहाँहरू नेतै होइन, तपाईँलाई मैले गाली गरेको होइन, आलोचना गरेको होइन, उहाँहरूले त पहाड ल्याउने, त्यहाँका तराईका जनताहरूलाई जलस्रोतसित जोडिदिने, प्राकृतिक रिसोर्ससित जोडिदिने भने त्यहाँका जनता कति सम्पन्न हुन्थ्यो होला, हुन्थ्यो नि।
यो कुरा त एउटा विज्ञ समूह, भूगोल, प्राकृतिक स्रोत, साधन, समाज सबै बुझेको विज्ञले गर्नुपर्ने काम हुन्थ्यो नि त, होइन? अब अहिले त नेताहरूले गर्यौं नि त,
त्यही न आमुसित क्षमता छ, न बुझेको छ, न दिमाग फ्रेस छ, न देशको संस्कृति समाजलाई जानेको छ। अब यो व्यक्तिहरू नेता भएर र यसको प्रभाव लङ टर्ममा नेसनलाई के पर्छ, जनतालाई के पर्छ भन्ने नबुझिकन सबै कुरा नेतृत्वले गर्दाखेरि पनि यो समस्या हाम्रो क्रिएट भएको छ।
भनेको विज्ञहरू चाहिन्थे भन्ने कुरा
चाहिन्छ। हाम्रो यत्रो विश्वविद्यालय छ, यस्ता विज्ञहरू छन्, यिनीहरूले पनि गर्न सक्थेन देशको बारेमा लामो छलफल। एकै रात गर्ने कुरा होइन नि, यसका प्रभावहरू पनि हेर्न पर्यो, भोलिको प्रभावलाई पनि त हेर्न पर्यो। यसले नेसन विखण्डन ल्याउँछ कि मिक्स समाजको डेभलप गर्ने हो कि प्राकृतिक स्रोत र साधनसित जनताहरूलाई जोड्ने हो कि जहाँ सुकैका जनताहरूलाई पनि होइन सहजता र पहुँच पनि हेर्ने हो कि यी सबै कुरालाई हेरेर राजनीतिमा जोडे पो हुन्छ। र सधैँ राजनीतिले राजनीति मात्रै गर्ने, राजनीति र अरू राजनीतिका अवयवहरूलाई नजोड्ने, राजनीति भनेको चुनावमा जाने वा जबरजस्ती बन्दुकले होस् वा चुनावबाट सत्तामा जाने कमाउने, अरू विकासका अवयवहरू, सांस्कृतिक विकासका अवयवहरू, आफ्नो देशको के छ पहिचान त्यसलाई नजोड्ने। त्यस कारणले हाम्रो राजनीतिले राजनीति मात्रै गर्यो, राजनीतिले अरू अवयवहरू जोड्न सकेन। त्यस कारणले यो अवस्था भयो, व्यक्ति सम्पन्न बन्ने, नेता सम्पन्न बन्ने, नेता भन्नाले राजनीतिक नेता मात्र होइन समाजका हरेक क्षेत्रमा बढेका नेताहरू आफू सम्पन्न बन्ने, जनता गरिब बन्ने कुराले गर्दा पनि अहिले नयाँ समस्या क्रिएट भयो, नेतृत्वप्रति अविश्वास जस्तो देखिन थाल्यो। त्यसो
अब अन्तिम अन्तिमतिर पनि आइपुगेका छौं, अब यो गुल्मी, अर्घाखाँची, पाल्पा, रूपन्देहीमा भइरहेको आन्दोलन कहिले रोकिन्छ, संसद कहिलेदेखि अब सञ्चालनमा आउँछ, अर्को हप्ता मात्रै संसद बोलाइएको छ क्यारे बोलाउन त।
यो क्षेत्रको मुभमेन्ट भनेको अत्यन्तै ठूलो छ, नेपालको मध्यभागमा पर्छ यो, यहाँको आन्दोलनले धेरै ठूलो असर गर्छ, भलै सरकारमा बस्नेहरूलाई यसको यसले अहिले पनि छोएको छैन, दोधारे कुरा गर्दै हिँडेका छन्, आफैपट्टि जिम्मेवार छैनन्। तथापि अब यो मैले चार पाँच छवटा तपाईँलाई कुरा राखेँ, यी कुराहरूलाई हामीले छलफल गरौँ, छलफल गरिसकेपछि यसको समाधान खोजौँ, यसले कसैलाई पनि अहित नहोस्, राष्ट्रलाई अहित नहोस्, जनतालाई अहित नहोस्, तराई पहाड हिमाल भनेर विवादित पनि नहोस्, होइन छलफल गरौँ। कसैको बाहिरीको हस्तक्षेप छ, नेताहरूलाई कुनै दबाव छ भने हामी सबै मिलेर एक ठाउँ उभिएर भनौँ मेरो देशको आवश्यकता यो होइन। अहिले सरकार जस्तो, सरकार जस्तो पनि हुनुपर्छ, सरकार चलाउँदा सधैँ सोझो गतिमा त हिँड्दैन नि, स्टेट त हुँदैन, बाङ्गो टिङ्गो पनि हुनसक्छ, एउटा केही त गरौँ तब निकास निस्किन्छ। अब यस्तै गर्ने हो भने त कसरी निकास निस्किन्छ, निस्किँदैन, फेरि देश द्वन्दमा जान्छ।
निकासको लागि के गर्नु पर्यो त? अब
दुईटा कुरा मैले भने, स्थानीय चुनाव गराउन लागौँ, मैले
अघि नै पनि भन्नुभएको थिएँ, जनमतसंग्रहको पनि कुरा निकाल्नु,
जनमतसंग्रहतिर हुन्न भने जनमतसंग्रहतिर लाउँ होइन, त्योभन्दा विकल्प हामीसँग छैन। र तिनवटा पार्टीहरू एक ठाउँ उभिएर बोलाउँ, को पालै पालो मन्त्री प्रधानमन्त्री बनभर खाऊ, के चाहियो छ खाऊ, तर एकै ठाउँ उठेर भनौँ, यसरी छाडा हस्तक्षेपलाई पनि अन्त गर, तिनवटा कुरा पनि छाडा हस्तक्षेपलाई पनि अन्त गर, यसमा हाम्रो हामी बच्न सक्छौँ। र अर्को कुरा पनि के बुझ्न पर्यो भने, हाम्रो नेपालको नेतृत्वले अब ओल्डको विश्वको सिनेरियो चेन्ज भएको छ, कन्जर्भेटिभ नेसनलिजममा गयो ओल्ड विश्व गयो, भारतको प्रधानमन्त्री मोदीजी पनि त्यही नारामा हो होइन, अहिले बेलायतमा पनि त्यही हो, अहिले अमेरिकाको चुनावमा नेसनल कन्जर्भेटिभ नेसनलिजमको विकास भएको छ, हाम्रोमा पनि त्यो विकास भएको छ, यसमा राम्रो एमाले खेल्न सकेको छ, खोजेको छ,
घाटा त काङ्ग्रेसलाई,
घाटा त काङ्ग्रेसलाई हुन्छ नि, त्यसमा कङ्ग्रेसले सधैँ निकास दिएको छ नेपाललाई भने, यसमा पनि कङ्ग्रेस अलिक सजग र सतर्क भएर हिँड्नुपर्छ। र कङ्ग्रेसले जो नेतृत्व गरेर अहिले पनि एमाले र माओवादीलाई साइडमा राख्ने, तिनवटा एक ठाउँ भयो भने तराईका अरू उठेका मागहरूलाई पनि हामी सम्बोधन गर्न सक्छौँ, अरू नजरहरू बाहिरी नजरहरू नेपालतिर छन् भने पनि तिनलाई ठिक ठाउँमा राख्छ।
अब चुनावको कुरा गरिहाल्नु भयो, म सोधिहाल्छु, अब सीमाङ्कनको लागि, स्थानीय तहको पुनर्संरचनाका लागि प्रदेश नम्बर दुईमै अहिलेसम्म एउटा पनि छलफल भएको छैन, अब स्थानीय तहको चुनाव गर्दाखेरि नयाँ बन्ने स्थानीय तहकै चुनाव गर्नुपर्नेछ, यस्तो स्थितिमा चुनाव हुन सक्छ त?
प्रदेश नम्बर दुईका जनप्रतिनिधिहरू माननीयहरू हुनुहुन्छ त्यहाँ होइन, जनताहरू छन्, उहाँसित सल्लाह गरौँ, काठमाडौँमा के गर्दा चुनाव हुन्छ छलफल गराउन कंग्रेसलाई 53-54 जना कांग्रेसका संसद हुनुहुन्छ 37 जति एमाले हुनुहुन्छ 12 जति माओवादीका हुनुहुन्छ तराईका 2-4 जना छन् भने बहुमत 90% त राखौँ न के गरेर चुनाव हुन्छ उहाँले त बताइदिनुहुन्छ नि सब जनप्रतिनिधिहरूलाई पनि सहभागी गराउनु पर्यो हरेक निर्णयमा यो म चाहिँ नि एकैचोटि मैले मात्रै गर्न हुन्छ भन्ने गर्नु भएन कि त्यसले गर्दा पनि समस्या क्रिया भएको छ सजिलो कुरालाई पनि अप्ठ्यारो हामीले गरेका छौँ यो कुरालाई पनि ख्याल गर्नु
अब यो संशोधन पास भयो भने चाहिँ नि चुनाव हुन्छ भन्ने पनि त भनाइ छ नि
होइन संशोधन पास गर्नका जसका निम्ति संशोधन हामीले ल्याएका उसैले जो सहमति देखाएको छैन भोलि कुनै लोभको कारणले मोहको कारणले दबावको कारणले भोट हाल्ने हिँड्ने फेरि नारा लगाउने गर्लान् केही व्यक्तिहरू होइन जो हिजो पनि गरिरहेका थिए जुन उनको पेसा हो जुन उनको लागि दुनु गाई भइरहेछ उनलाई जनताप्रति उत्तरदायी हुन परेन जनताले के भन्छ लोकले के भन्छ भन्ने हुन चाहिएन एउटा नारा देउछ हिँडिउँछ कमाउँछ खाछ
त्यो भएर फेरि भयो भने अर्को समस्या निकालिहाल्छन् भन्ने आशंका तपाईँको
अहिले यिनी यो समाधान राज्यले राम्रो यत्रो 90% संविधान बनाएर दिइसकेपछि धेरै काल्पनिक कुरा गर्ने पनि होइन कसैले अस्थिरता दियो छ वा कसैले गरेको छ भने त्यो सक्छ एमएसीमा भन्नु पऱ्यो नि धेरै नबुझालाई भन्न एउटा कुरा हामीले बुझ्नुपर्छ बिपी कोइरालालाई हामीले सम्झिन्नौँ होइन सम्झिन्नौँ बिपीले भन्नुभयो हामीले 36 सालको जन्मसङ्ग्रह हारिसकेपछि नेपालका पत्रकारहरूले सोधे के हो बिपी राजाले पञ्चले यत्रो धाँधली गरे के गरे तपाईँ के गर्नु छ देशको वामपन्थीहरूले पहिलोमा भोट हाले भन्ने प्रश्न त उहाँले भने मेरो कसैसित गुनासो छैन मेरो गुनासो दिल्लीसित छ बिपीले त्यति बेला भन्नुभएको छ हाम्रो पनि अहिलेको यो समस्याको गुनासो यहाँका पार्टी व्यक्ति होइन दिल्लीसित हो दिल्लीसित कुरा गर्नु पर्यो नेपाली नेतृत्वले अरू कुनै कुरा होइन
हुन्छ समय दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद
धन्यवाद
उहाँ हुनुहुन्थ्यो नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी संविधान संशोधन प्रस्ताव दर्ता भइसकेपछि उत्पन्न राजनीतिक विवाद र त्यो विवाद समाधानका उपायका बारेमा छलफल गर्दै गुल्मी क्षेत्र नम्बर 2 का सांसद समेत रहेका भण्डारीसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय सकिने लागेको छ आजको कार्यक्रम बदलिँदो नेपालबाट प्राविधिक साथी सन्दीप सुन्दाससँगै म सुफल काफले पनि बिदा हुन्छु नमस्कार।